الحمد لله الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلل فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن سيدنا ومولانا محمدا عبده ورسوله صلى الله تعالى عليه وعلى آله وصحبه وبارك وسلم تسليما كثيرا كثيرا. أما بعد، فأعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. إن الذين يبايعون الله يد الله فوق أيديهم فمن نكث فإنما ينكث على نفسه ومن أوفى بما عاهد عليه الله فسيؤتي أجرا عظيما. لا إله إلا الله محمد رسول الله. نہیں کوئی معبود اللہ کے سوا اور سیدنا محمد صلی اللہ علیہ وسلم اللہ کے سچے رسول ہیں. ایمان لائے ہم اللہ پر، اس کے فرشتوں پر، اس کی کتابوں پر، اس کے رسولوں پر، قیامت کے دن پر اور تقدیر پر. بھلا ہو یا برا، سب اللہ کی طرف سے ہے. توبہ کی ہم نے کفر سے، شرک سے، بدعت سے، نماز چھوڑنے سے، چوری کرنے سے، زنا کرنے سے، پرایا مال ناحق کھانے سے، کسی پر بہتان باندھنے سے، کسی کی غیبت کرنے سے، اور ہر گناہ سے، چھوٹا ہو یا بڑا. اور عہد کیا ہم نے انشاءاللہ کوئی گناہ نہیں کریں گے، اور اگر ہو گیا تو فوراً توبہ کریں گے. توفیق عطا فرما، اپنی اپنی رضامندی کی اور اپنے پاک رسول کی تابے داری کی. بس یہ ہو گئے بیت. اب جو باتیں کہوں اس کو دھیان سے سنو. بیت ہونے کا مطلب اور خلاصہ دو چیزیں ہیں. اللہ تبارک و تعالیٰ کے احکام کو بجا لانے میں، یعنی اللہ تعالیٰ نے جن کاموں کو کرنے کا حکم دیا ہے ان کو کرنے میں، اور اللہ تعالیٰ نے جن کاموں سے بچنے کا حکم دیا ہے ان سے بچنے میں. آج تک ہم سے جو غفلت اور کوتاہی ہوئی اس سے توبہ، اور آئندہ ایسی غفلت اور کوتاہی نہیں کریں گے، اس کا عہد و پیمان اور وعدہ. گویا یہ بیت آپ کی پچھلی یعنی گزری ہوئی زندگی کے حق میں توبہ ہے، اور آنے والی زندگی کے حق میں ایک طرح کا معاہدہ، وعدہ اور ایگریمنٹ ہے. توبہ میں تین چیزیں ہوتی ہیں. نمبر ایک، آدمی گناہ کو چھوڑ دے. گناہ پر قائم اور باقی رہتے ہوئے توبہ نہیں ہو سکتی. نمبر دو، اب تک جو گناہ ہوئے ان پر دل میں ندامت اور پچھتاوا ہو کہ ہائے اس بڑی ذات کی میں نے نافرمانی کی. نمبر تین، اور آئندہ گناہ نہ کرنے کا پکا ارادہ. یہ تین چیزیں تو ہر توبہ میں ضروری ہیں. اور اگر کوئی گناہ ایسا ہوا ہے کہ جس کی وجہ سے اللہ تبارک و تعالیٰ یا بندوں میں سے کسی کا کوئی حق ضائع اور برباد ہوا ہے، تو اس کو بھی ادا کر دیا جائے. اللہ تعالیٰ کے حقوق میں سے ایک تو ہے نماز. بندہ جب سے بالغ ہوتا ہے اس پر نماز فرض ہو جاتی ہے. غسل کی حاجت ہو یا 15 سال کی عمر پوری ہو، وہ آدمی بالغ کہلاتا ہے. آپ بھی جب سے بالغ ہوئے آپ پر نماز فرض ہو چکی. اب اگر اس دن سے لے کر آج تک کوئی نماز آپ کی چھوٹی نہیں، الحمدللہ، یا چھوٹی تھی لیکن قضا کر لی، تو بھی بہت اچھا. اور اگر چھوٹی ہے اور اب تک قضا کرنے کی نوبت نہیں آئی، تو یہاں سے اٹھ کر جانے کے بعد تنہائی میں بیٹھو، بیٹھ کر سوچو، غور کرو، اندازہ لگاؤ آج تک ہماری کتنی نمازیں چھوٹی. ابھی آپ کے بیٹھ ہو چکنے کے بعد آپ کو ایک کتاب چار بکلیٹ دیں گے، جس میں سوچنے، غور کرنے اور اندازہ لگانے کا طریقہ بتایا ہے. پہلے اس کو پڑھ لینا اور اس کے مطابق بیٹھ کر سوچنا. سوچ کر جو طے کرو اتنی، اس کو ڈائری میں یا کاغذ پر نوٹ کر لو، اور اسی دن سے اس کی قضا کرنا شروع کر دو. اسی طرح رمضان کے روزے، بالغ ہونے کے بعد سے جتنے بھی رمضان کے مہینے آئے ہیں ان کے روزے بھی آپ پر فرض ہو چکے. وہ بھی اگر برابر پابندی سے رکھتے چلے آ رہے ہیں، آج تک رمضان کا کوئی روزہ آپ کا چھوٹا نہیں، الحمدللہ، یا چھوٹا تھا لیکن قضا کر لی، تو بھی بہت اچھا. اور اگر چھوٹا ہے اور اب تک قضا کرنے کی نوبت نہیں آئی، تو جس مجلس میں بیٹھ کر آپ نے نماز کے متعلق سوچا، نمبر دو پر روزوں کے متعلق بھی سوچنا ہے، اندازہ لگانا ہے کہ آج تک بالغ ہونے کے بعد سے ہمارے رمضان کے کتنے روزے چھوٹے، اس کا بھی سوچنے کا، اندازہ لگانے کا طریقہ اسی کتاب سے اور بکلیٹ میں ہے. جو طے کرو اس کو نوٹ کر لو، اور اس کے مطابق اس کی بھی قضا کرنا شروع کر دو. اللہ تبارک و تعالیٰ نے مال و دولت دی، جس کی وجہ سے زکوٰۃ فرض ہوئی، قربانی والی بھی، صدقۃ الفطر والی ہوا، اور وہ بھی آپ برابر دیتے چلے آ رہے ہیں، الحمدللہ. اور اگر اس میں بھی غفلت ہوئی ہے کہ کسی ماہر تجربہ کار مفتی کے پاس جا کر اپنی مالی پوزیشن اس کو بتا دو، میرے پاس اتنا سونا، اتنی چاندی، اتنا نقد روپیہ اور اتنا تجارت کا سامان، یہ چار ہی چیزیں ہیں جن میں زکوٰۃ فرض ہوتی ہے، اتنے سالوں سے ہے اور آج تک میں نے زکات دی, تو مفتی پھر حساب کر کے آپ کو بتلا دے گا, وہ تو بتلا ہے اس کے مطابق ادا کر دے گا. اور اگر حج فرض ہو چکا ہے اور نہیں کیا ہے تو وہ بھی کر دے. یہ تو اللہ تعالیٰ کے حقوق ہوئے. بندوں کے حقوق دو طرح کے ہیں, جانی اور مالی. جانی کا مطلب یہ ہے کہ ہم نے کسی کو مارا, پیٹا, گالیاں دی, برا بھلا کہا, تہمت لگائی, ستایا, ہماری ذات سے کسی کو جسمانی یا ذہنی, شاریرک یا مانسک تکلیف پہنچی. جس کو بھی تکلیف پہنچی, جب تک کہ وہ خود معاف نہ کرے وہاں تک معاف ہوتا نہیں ہے. ہم اللہ تعالیٰ کے حضور اتنے روئیں, گڑ گڑائیں, اللہ تعالیٰ سے عرض کرے, اللہ میں نے تو تیرے بندوں کو بہت ستایا ہے, مجھے معاف کر دے. اللہ تعالیٰ کی طرف سے بھی جواب مل چکا ہے. نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم نے ہم کو بتلا دیا کہ بندوں کا حق اللہ تعالیٰ معاف کرتے ہیں نہیں ہے, وہ تو انہیں سے معاف کرانا پڑتا ہے. اسی طرح مالی حقوق, کسی کے پاس سے ہم نے پیسے لیے, قرض کے طور پر لیے, چرا لیے, چھین لیے, اور یا پارٹنر تھا چپکے چپکے لیتے رہے, اس کو پتہ نہیں چلنے دیا, بھائی کا, بہن کا, پڑوسی کا کوئی مالی حق تھا جو ہم نے ادا نہیں کیا. بہت سے لوگ ماں باپ کے انتقال کے بعد پوری جائیداد پر قبضہ کر لیتے ہیں, بھائی بہنوں کا حصہ نہیں لیتے, کوئی چیز کسی کی لے لی واپس نہیں کی. جیسے طلبا کی عادت ہوتی ہے, کسی کے ساتھ دشمناوٹ ہے تو چپکے سے اس کی کاپی لے لی, کوئی چیز چھپا لی, لے لی, پھینک دی, برباد کر دی, سمجھا کہ نہیں. یا کوئی چیز کسی کی توڑ لی, اس کی قیمت ادا کرنی چاہیے تھی, ادا نہیں کی. یہ سب مالی حقوق ہیں. جب تک کہ ادا نہ کریں یا جس کا حق ہے وہ معاف نہ کرے وہاں تک معاملہ صاف ہوتا نہیں ہے. اس لیے ابھی ان کی توبہ کا طریقہ یہ ہے کہ آج تک جن لوگوں کے ساتھ آپ کے تعلقات رہے, اٹھنا بیٹھنا رہا, ملنا جلنا رہا, ان کے ناموں کی لسٹ بناؤ. اس لیے کہ جن لوگوں کے ساتھ ہمارے تعلقات ہوتے ہیں, جن سے ہمارا اٹھنا بیٹھنا ہوتا ہے, انہی کا کوئی جانی یا مالی حق ہوتا ہے. جس سے کچھ لینا دینا ہی نہیں. دنیا میں تو لاکھوں کروڑوں آدمی بستے ہیں, بہت بڑی تعداد تو وہ ہے جن سے ہمارا کوئی واسطہ نہیں, ان کا کوئی مالی یا جانی حق بھی نہیں ہے. بہرحال جو ہمارے تعلقات والے ہیں, جن سے ہمارا اٹھنا بیٹھنا ہوتا ہے, تو ان کے ناموں کی لسٹ بناؤ. اب آپ کہیں گے یہ بھی تو ہم کو یاد نہیں, بہت سارے لوگ ہیں. تو اس کا آسان طریقہ یہ ہے کہ ہمارے تعلقات والے چار طرح کے ہیں. ایک تو ہیں رشتہ دار, جن میں ہیں ماں باپ, بھائی بہن, چچا, خالہ, پھوپھی, ان کی اولادیں, جن جن رشتہ داروں کے ساتھ ہمارا اٹھنا بیٹھنا اور ملنا جلنا ہے. ایک کاغذ لو اور اس پر ان کا نام لکھو. پہلا انعام لکھو ابا کا, اس کے بعد نام لکھو امی کا, پھر بھائیوں کا, پھر بہنوں کا, پھر ان رشتہ داروں کا جن کے ساتھ آپ کا اٹھنا بیٹھنا ملنا جلنا رہا. اب یہ کتنی ہوگی لسٹ؟ 5, 10, 15, 20, 25, 30, کوئی ہزار دو ہزار تھوڑی ہونے والی ہے. جن رشتہ داروں کے ساتھ ہمارا اٹھنا بیٹھنا ہوتا ہے ان کی گنتی اتنی ہوگی, 25-30 پر پوری ہو جائے گی. بہت کچھ ہے تو 50, اس سے زیادہ نہیں بڑھے گا. دوسرے وہ لوگ جن کے ساتھ ہمارا اٹھنا بیٹھنا ہے, ملنا جلنا ہے, وہ ہمارے دوست لوگ, ان کے ساتھ ہم اٹھتے بیٹھتے ہیں, جن کے ساتھ ہمارا دوستی کا تعلق ہے, ان کے نام لکھو. وہ بھی کتنے ہوں گے؟ وہ 5, 10, 15, 20, 25, 30, وہ بھی کوئی بڑی تعداد ہزاروں سینکڑوں کی نہیں ہے. تو یہ دوسری لسٹ ہوئی. تیسرے وہ لوگ جو محلے اور بستی کے رہنے والے, جن کے ساتھ کوئی رشتہ داری تو نہیں ہے یا دوستی بھی نہیں ہے, لیکن ایک محلے میں ہیں, ایک بستی میں ہیں, اس لیے ان کے ساتھ کبھی کبھی ملنے جلنے کی نوبت آتی ہے, تو ان کے بھی نام لکھو. یہ تیسری لسٹ. وہ بھی 50, 100, तीसरे चौथे वो आप जो काम करते हैं उसकी नस्बत से जिनके साथ आपका मिलना जुलना होता है, जैसे आप तलबा हैं पढ़ते हैं, आप जब से पढ़ने आए वहाँ मदरसे के अंदर हर साल आपकी जमात में 50, 55, 100 तलबा, कभी नए भी आते हैं, पुराने गए उसकी जगह मिश्रा है, और इस मदरसे में रहने के दौरान असातिज़ा मदरसे में काम करने वाले मुलाजिमीन मुंतज़िमीन सब लोगों से वास्ता पड़ता है, उन सब के नाम लिखो। करें ये चौथी किस्म जो है ना उसकी तादाद ज़रा बड़ी हो जाएगी, यानी ये लिस्ट पहले 3 लिस्टें तो इतनी लंबी नहीं थी, 25-30 हर एक में, और ये चौथी लिस्ट में हो सकता है 100, 200, 300, 400 हो जाए। तो ये चौथी और अगली 3 कुल मिला करके 500, 600, 700 ये हमारी दुनिया। हमारी दुनिया का मतलब ये वो लोग हैं जिनसे हमारा अपनी ज़िंदगी के दरमियान क्या रहा, वास्ता रहा। दुनिया में तो करोड़ों आदमी रहते हैं, हमारे इस दाबेल गांव के अंदर भी हज़ारों आदमी रहते हैं, मदरसे में भी 800 तलबा पढ़ते हैं, लेकिन 800 के साथ आपका सबके साथ ताल्लुक नहीं है, खुशी है क्लास वाले कमरे वाले उनके साथ। हमारा ये जो लिस्ट तैयार हुई 500 की, ये है आपकी कुल कायनात, आपकी दुनिया। तो मैं कह रहा अब उन लिस्टों को लेकर बैठो। पहली लिस्ट कौन सी थी? रिश्तेदारों की। उसमें पहला इनाम था अब्बा का। सोचो आज तक मैंने अब्बा को कितनी तकलीफें पहुँचाई, उनका दिल दुखाया, उनको सताया, उनकी नाफरमानियाँ की, जो याद आ गए उनके नाम के सामने नोट करो। अगर तफसील से याद नहीं आता इतना तो जानते हैं कि हमने उनको बहुत तकलीफें पहुँचाई हैं, एक मुख्तसर नोट लिख दो कि उनके जो तकलीफें पहुँचाई उनसे मुझे क्या करनी है, माफ़ी मांगनी है। दूसरा नाम मम्मी का है, माँ के साथ भी हमने बहुत ज़्यादतियाँ की हैं, उनको सताया है, उनकी तकलीफें पहुँचाई हैं, उनकी नाफरमानियाँ की हैं, वो भी नोट करो। फिर भाई बहन, ओहो भाई बहनों के साथ तो बहुत झगड़े होते हैं, घर में रहते हैं तो मार पिटाई भी होती है, गाली गलौज भी होती है, लेकिन कभी माफ़ी मांगने की नौबत नहीं आती, कोई बात कोई समझावे नहीं। कभी भाई के साथ झगड़ा हुआ न किसी ने आपको समझाया, अरे तुमने भाई के साथ ऐसा किया माफ़ी मांग ले, तो क्या जवाब है, अरे उससे क्या माफ़ी मांगने की, भैया उसको तो माफ़ी मांगने के काबिल भी नहीं समझते। अरे भाई कोई भी हो, समझाए कि नहीं, काला शैतान भी हो उसको भी हमने तकलीफें पहुँचाई है, तो उससे माफ़ तो कराना ही पड़ेगा, सीधी बात है। कोई जिसको भी हमारी इलाज से तकलीफ पहुँची है उससे हमें माफ़ी मांगनी पड़ेगी। दोबारा ये चौथी, उसके बाद दूसरी लिस्ट किसकी है? दोस्तों की। उसके अंदर 15-20 नाम है। पहला नाम इसके साथ मेरी 10 साल से दोस्ती है, इन 10 सालों के दरमियान हमारी लड़ाई हुई थी, मैंने उसको मारा था, गालियाँ दी थी, तोहमतें लगाई थी, उसको झूठा बदनाम किया था लोगों के दरमियान, खालिस दुश्मनी की वजह से। फिर झगड़ा ख़त्म हो गया, मिलना जुलना शुरू हो गया, लेकिन वो जो किया था उसकी आज तक माफ़ी नहीं मांगी, वो झूठा किया, उसको नोट करो। इसी तरह दूसरे दोस्त, तीसरी रिश्ते मोहल्ले और मस्ती वालों को, भाई फलाना पड़ोसी उसके साथ तो हमारे बहुत झगड़े हुए, लड़ाइयाँ हुई, मार पिटाइयाँ हुई, केस भी हुए, उसको लिखो सब। और चौथी रिश्त जो है वो कारोबारी अपने कामकाज के लाइन से, बहुत से तलबा वो होंगे आपके क्लास फेलो या कमरे में रहने वाले जिनको आपने तकलीफें पहुँचाई होंगी, दोस्ती तो नहीं थी लेकिन तकलीफें पहुँचाई, उनको नोट करो। ये चारों रिश्ते जो है इसी तरह ये जिस्मानी और ज़हनी तकलीफ जो थी वो, फिर इनकी देखो ज़हनी तकलीफ भी, किसी को मारा नहीं लेकिन क्या है उसकी, किसी को तंग किया हमने, समझाया कि नहीं, सोने नहीं दिया रात को, बत्ती जला दी थी, शोर मचाते थे, समझाया कि नहीं, कोई हाथ भी नहीं लगाया लेकिन भारत सताया था, ज़हनी तकलीफ उसको पहुँचाई है। ये वो तो मानने से भी ज़्यादा खतरनाक है, उसको नोट करो। इसी तरह दूसरा माली हुकूक, किसी के पास से आपने पैसे लिए थे कर्ज के तौर पर, ख़ास तौर पर तलबा का मामला, आप कर्जे तो लेते ही हैं लेकिन जिनके साथ झगड़े होते हैं उनके साथ भी बदला लेने के लिए उसके चप्पल लेके काट के फेंक दी है ना, उसकी कापी लेके फाड़ के कहीं फेंक दी, आप तो खुश हैं तो चलो मज़ा आ गया, उसको मैंने नुकसान पहुँचाया, मज़ा क्या आ गया, अपने ऊपर आपने बहुत बड़ी मुसीबत मोल ली। इसलिए ये जो उसके चप्पल काट के फेंक दिए या कापी फाड़ के फेंक दी है ये तो उसको देना पड़ेगा, बदला चुकाना पड़ेगा, वरना यही कल को कयामत में फिर उसका आपको अपनी नेकियों की शक्ल में मुआवजा चुकाना पड़ेगा। तो बहरहाल ये सब माली हुकूक, कर्ज लिया था वो, किसी की कोई चीज़ ली थी वापस नहीं की थी वो, मैं कह रही किसी की चीज़ तो आपने ज़ाया कर ली थी, मदरसे के अंदर नल तोड़ दिया था जानबूझ के आपने, तो है ना, कोई जो है मदरसे की खिड़की जानबूझ के तोड़ दी थी आपने, उसका कोई कुंडा निकाल दिया था, ऐसा भी करते हैं बाद मरतबा, ये सब नोट करो। और उसका अगर है तो इतनी कीमत आपको मदरसे में दाखिल करानी पड़ेगी। तो बहरहाल ये माली हुकूक, जानी और माली हुकूक दोनों की रिश्ते जब तैयार हो गई तो अब आपको हिम्मत से काम लेना है, अब हर एक के पास जाना है, असल मरहला अब आया इम्तिहान का, कि अब जिनको हमने मारा था जिनको गालियाँ दी थी वो कौन है हमारे दुश्मन, आपका नफ्स आपको क्या कहेगा, अरे उसके पास जाओगे ये तो तुम्हारी बड़ी बेइज्जती है, इंसल्ट है, तौहीन है, ये आपका नफ्स ऐसा कहकर वहाँ जाने नहीं देगा, यही असल मरहला है आपका तौबा का। देखो इसी नफ्स ने मना करवाया और यही नफ्स तौबा के रास्ते में भी रुकावट डालता है, उसकी बातों पर ध्यान देना नहीं है, बल्कि वो भले ऐसा आपको सुझाए तो भी उसकी तरफ ध्यान न दो, हिम्मत करके पहुंच जाओ और जिसको जो तक किसी को गाली नहीं दी दो, जाओ भाई अल्लाह वास्ते माफ़ करो, नहीं तो रो मैं बैठा हूँ मुझे गाली दे दो बदला ले लो। महाराज ये जो जानी तकलीफें पहुँचाई थी उसका बदला हदीस में आता है, मर्दुल वफात में जिस बीमारी में नबी करीम सल्लल्लाहु अलैहि वसल्लम का इंतकाल हुआ, बाकायदा हुजूर सल्लल्लाहु अलैहि वसल्लम जो है मस्जिद में तशरीफ ले गए, हजरत फजल इब्न अब्बास रज़ी अल्लाह तआला अन्हुमा से कहा लोगों को बुलाओ, लोगों को बुलाया गया, उन्होंने फरमाया भाई देखो मैं एक इंसान हूँ, अगर मैंने तुम में से किसी को मारा है ये है तो उससे माफ़ कर दो या बदला ले लो, मैं यहाँ बैठा और किसी का माली कोई हक मुतालबा मेरे को ऊपर है तो वो भी मुझसे वसूल कर लो, बल्कि क़यामत में जब रुपया पैसा नहीं होगा वहाँ बदला की हिम्मत नहीं, तो भैया दुनिया ही के अंदर ये सब कर लोगे तो आपका ये क्या है आपकी ये तौबा मुकम्मल होगी। अभी जो तौबा की है ना वो तो खाली जबानी तौबा है, हकीकी तौबा वो है, ये जो ये सब कुछ करोगे इसी का नाम जो है इनकी उलमा की इस्तिलाह में तकलील तौबा, भैया आपने जो अभी तौबा की उस तौबा को आप ऐसा करके क्या करेंगे मुकम्मल करेंगे, ये सब कर लोगे तो आप आज तक की आपकी ज़िंदगी का हिसाब किताब जो है वो बिल्कुल क्लियर हो जाएगा, समझा कि नहीं, आज से गया आपकी एक नई ज़िंदगी शुरू हो रही है, नया एक बाब खुल रहा है ज़िंदगी का, आइंदा के लिए अब आपको पाँचों वक्त की नमाज पाबंदी से पढ़नी है, रमज़ान का महीना आ गया तो उसके रोज़े रखने हैं, अल्लाह ताला ने माल दौलत दी है आइंदा अल्लाह आपको माल दौलत दे तो उसकी ज़कात अदा करनी है, कुर्बानी करनी है, सदक़ा तो फ़ितर देना है, और अगर माली इस्तेताहत हो तो हज भी करना है, और जिनके माली हुकूक हैं हमारे जो बीवी बच्चे हैं ना माँ बाप उनके हम पर माली हुकूक हैं, उनका नफका वाजिब होता है वो भी क्या करना है अदा करना, और हमारी जात से किसी को तकलीफ न पहुँचे, हमें इस तरह ज़िंदगी गुजारनी है कि हमारी जात से किसी अदना आदमी को भी तकलीफ़ पहुँचनी नहीं चाहिए, اپنا ہو، پرایا ہو، مسلمان ہو، غیر مسلم ہو، یہاں تک کہ جانور ہو، اس کو بھی تکلیف پہنچنی نہیں چاہیے بلا وجہ۔ حدیث میں آتا ہے، مسلم شریف کی روایت ہے، کل کو قیامت میں اللہ تعالیٰ جب میدان حشر میں حساب کتاب کریں گے نا، تو دنیا میں اگر سینگ والی بکری نے بغیر سینگ والی بکری کو مارا تھا، تو کل کو قیامت میں اللہ اس کا بھی بدلہ دلوائیں گے۔ کیسے دلوائیں گے؟ سینگ والی کا سینگ نکلوا دیں گے، اللہ کو اس کی قدرت ہے، اور بغیر سینگ والی کو سینگ بٹھا کر کہیں گے اب تم مار کے بدلا دیں۔ یہ کس کے ساتھ ہوگا؟ جانوروں کے ساتھ۔ حالانکہ شریعت ان جانوروں کے لیے آئی نہیں، ہمارے لیے آئی، تو بھی ان جانوروں کو چھوڑ، تو ہم نے اگر کسی کو مارا ہے، کسی کو تکلیف پہنچائی ہے، کسی کو ستایا ہے، تو کہ اللہ میاں ہم کو چھوڑے گا، بکری کو نہیں چھوڑا تو ہم کو کہہ کے چھوڑے، ہم سے بھی بدلہ دے رہے ہیں۔ اب اس کا تو بدلہ یہ دلوایا کہ اس نے مارا تھا تو اس کو بھی سنگھ بٹھا کر کے کہا تم کیا کرو، ہمارا بدلہ یوں نہیں۔ دنیا میں ہم نے کسی کو تماچا مارا تھا نا، یا گالی دی تھی، تو ایسا نہیں کہ قیامت میں اللہ تعالیٰ اس کو یوں کہیں گے تم بھی تماچا مار لو یا گالی دے دے، اگر ایسا ہو تو بہت اچھا، ہم نے کہ دو میں مار لو، ایک کے دو مار لو، ہم نے کہ نہیں میری نیکیاں تو سلامت رہے ہیں، تو لے یا نہیں، لیکن نہیں، وہاں ہمارا بدلہ جو ہے نیکیوں کی شکل میں، یعنی ہم نے اگر کسی کو تماچا مارا ہے تو اس تماچے کے بدلے میں ہماری نیکیاں اس کو دی جائیں گی، ہم نے کسی کو گالی دی ہے تو اس گالی کے بدلے میں ہماری نیکیاں اس کو دی جائیں گی، ہم نے کسی کے پیسے کھا لیے ہیں، چرا لیے ہیں، ہضم کر لیے ہیں، غصب کر لیے ہیں، تو ان پیسوں کے بدلے میں ہماری نیکیاں اس کو دی جائیں گی۔ اب کتنی تو اللہ ہی بہتر جانتا ہے، وہ حساب کہیں کسی حدیث میں آیا نہیں کہ ہم کر لیں۔ ہاں یہ آتا ہے کہ نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم نے صحابہ سے پوچھا کہ تم مفلس کس کو سمجھتے ہو، صحابہ نے عرض کیا کہ اللہ کے رسول ہم تو مفلس اس آدمی کو سمجھتے ہیں جس کے پاس مال نہ ہو، نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا میری امت کا مفلس وہ ہے جو کل کو قیامت میں پہاڑوں کے برابر نیکیاں لے کر کے آئے گا۔ پہاڑوں نمازیں پڑھی تھی، روزے رکھے تھے، صدقہ خیرات کیا تھا، حج کیا تھا، عمرے کیے تھے، قرآن کی تلاوت کی تھی، بہت نیکی کے کام کیے تھے، اور اللہ نے بھی بہت ثواب دیا تھا، اور ڈھیر کے ڈھیر ہوں گے ثواب کے، لوگ بھی دیکھ کے تعجب کریں گے، ہمالیہ پہاڑ کے برابر ثواب، لیکن کسی کو مارا تھا، کسی کو گالی دی تھی، کسی پر تہمت لگائی تھی، کسی کے پیسے کھا لیے تھے، کسی کی زمین دبا لی تھی، یہی وہ جو لسٹ بنائی تھی نا 500 آدمی تھی، اگر آپ نے دنیا میں معاملہ صاف نہیں کیا تو یہی لوگ کل کو قیامت میں اللہ تعالیٰ کے حضور میں فریاد کریں گے، اللہ سے عرض کریں گے اللہ اس سے ہمارا بدلہ دلواؤ، چنانچہ اللہ تعالیٰ فرشتوں سے کہیں گے کہ ان کو اس کی نیکیوں میں سے بدلہ دو، چنانچہ فرشتے اس کی نیکیوں میں سے اس کو بدلہ دیں گے، کسی کے 100 روپے آپ نے کھا لیے تھے تو ان 100 روپیوں کے بدلے میں آپ اس کو کیا دیں گے، آپ کی نیکیاں 100 نہیں کتنی تو اللہ ہی بہتر جانتا ہے، سمجھایا کہ نہیں، اس کا حساب کئی حدیث میں آیا نہیں، بات کتابوں میں ہے کہ ایک دان جو ایک درہم کا چھٹا حصہ ہوتا ہے اگر کسی نے لے لیا ہے تو اس کے بدلے میں 70 مقبول نمازیں دے دی جائے، دیکھو بعض روایتوں میں ایسا، لیکن بہرحال یہ ہے حدیث میں یہ ہے بخاری شریف میں، یہ حضور صلی اللہ علیہ وسلم فرماتے ہیں اب فرشتے اس کے بدلہ کس کی شکل میں دیں گے، نیکیاں ان لوگوں کو، اس کو بھی اس کو بھی، یہاں تک کہ نیکیاں دیتے دیتے ایک وقت آیا کہ یہ پہاڑ ہمالیہ پہاڑ کے برابر بھی نیکیاں تھیں، وہ سب کیا ہو گئی، ختم ہو گئی، اور ابھی سب کا حق ادا نہیں ہوا، وہ جو 500 تھے نا ان 500 میں سے خالی 100 کا حق ادا ہوا، اب کتنے باقی رہ گئے، 400۔
फरिश्ते बारी ताला से अर्ज करेंगे, बारी ताला अभी तो 100 का हक अदा हुआ, 400 तो यूँ ही रह गए, अब इनका क्या करें। हमारी ताला फरमाएंगा अब इनका ये करो, क्या उसकी तो लेके आ रही नहीं कि इनको दी जाए, हाँ इनके पास गुना है, इनके गुना उस पर डाल दो, चुनाचे इन लोगों के गुना उसके ऊपर डाल दिए जाएंगे। लेकियाँ दूसरों ने ले ली और दूसरों के गुना सर पे पड़े, जहन्नम में जाने की नौबत आ सकती है। अल्लाह ताला मेरी आपकी हिफाजत फरमाए। ये हिफाजत कब होगी, जबकि हम अपने आप को इस तरह किसी को भी जानी या माली नुकसान पहुँचाने से बचाने का एहतमाम करें। और कुरान पाक की तिलावत, अगर आप में कोई हाफिज है तो रोज़ाना 3 पारे, अब वो 3 पारों की तरतीब पूछ लेना। अगर किसी को पक्का याद है, आसानी के साथ पढ़ सकता है, 1, 2, 3 तीनों पढ़ ले, चलते फिरते पढ़ ले, नमाज की सुन्नतों नफलों में पढ़ ले, पढ़ सकता है। और अगर कच्चा है तो उसका अब ये है, 1 पारे को 3 मरतबा या आधे पारे को 6 मरतबा पढ़े। आज पहला आधा पारा 6 मरतबा पढ़ा, कल दूसरा आधा देख कर ही सही, फिर दूसरा आधा 6 मरतबा। इस तरह 2 महीने में क्या होगा, कुरान पूरा होगा। अब पहला जो ख़त्म हुआ ना 2 महीने में, उसमें तो ज़बानी पढ़ा ही नहीं, हाफिज है फिर भी कच्चा था इसने, दूसरा फिर शुरू करेंगे वो भी इसी तरह, आधा पारा कितनी मरतबा 6। लेकिन उसका अब यूँ करेंगे दूसरे दौर में, क्या उस आधे पारे को 5 मरतबा देख कर और 1 मरतबा ज़बानी, इस तरह रोज़ाना। ये दूसरा दौर पूरा होगा, फिर तीसरा दौर जब शुरू होगा वो भी इसी तरह, आधा पारा 6 मरतबा लेकिन 4 मरतबा देख कर और 2 मरतबा ज़बानी, इस तरह। फिर चौथा दौर, उसमें फिर इस तरह धीरे धीरे धीरे। एक वक्त आएगा कि कुरान इतना पक्का हो जाएगा तो चलते फिरते उठते बैठते आसानी से उसको पढ़ सकेगा। और जो हाफिज है उसको तो ऐसा ही पक्का होना ही चाहिए, तो इस तरह पढ़े नमाजों में चलते फिरते है। तुम्हारा अगर हाफिज है तो 3 पारे, हाफिज नहीं है तो नाजरा है तो 1 पारा ये पढ़े। और तस्बीहात में 3रा कलमा है, सुभान अल्लाह वल्हम्दुलिल्लाह वला इलाहा इल्लल्लाह वल्लाहु अकबर वला हौला वला कुव्वता इल्ला बिल्लाह अल-अलीयुल अज़ीम, ये 3रा कलमा हुआ। ये 100 मरतबा दुरूद शरीफ जो नमाज में पढ़ते हो, या जो दुरूद आपको छोटा बड़ा याद हो, कोई वही पढ़ना ज़रूरी कि किसी भी दुरूद से ये मतलब अदा हो जाएगा, वो 100 मरतबा। और इस्तिग़फ़ार के भी बहुत से कलमात हैं, आप जो पढ़ना चाहें। एक तो है अस्तग़फ़िरुल्लाह अल्लज़ी ला इलाहा इल्लहु वल हय्युल क़य्यूम व अतूबु इलैह, या अस्तग़फ़िरुल्लाह मिन कुल्लि ज़म्मिन व अतूबु इलैह, या अल्लाहुम्मग़फ़िरली व अरहमनी, या रब्बी फ़िर व अरहम व अन्त ख़ैरुर राहिमीन, या खाली अस्तग़फ़िरुल्लाह, ये भी काफ़ी है। ये सोच, ये 3 चीज़ें हुई, 3रा कलमा, दुरूद शरीफ, और ये तीनों 100-100 मरतबा सुबह और 100-100 मरतबा शाम को। सुबह की तस्बीह उठो जब से लेकर दिन के 11 बजे तक पूरी कर सकते हो, मसलन 5 बजे उठते हो आजकल तो 11 बजे तक कितने घंटे मिलेंगे, 6। इन 6 घंटों में जब चाहो पढ़ लो, लेकिन फजर की नमाज के बाद से लेकर सूरज निकलने तक का वक्त बड़ा बरकत वाला है। हदीसे पाक में इस वक्त में जिक्र करने की बड़ी फजीलत आई है, उस वक्त इन तस्बीहात को पढ़ लो तो बहुत अच्छा। बाकी अगर उस वक्त मौका नहीं मिला तो कोई घबराने की जरूरत नहीं, बाद में पढ़ लो, 11 बजे तक पूरा कर लो। शाम की तस्बीह असर से लेकर सोने तक, असर 5 बजे, सो भी कितने बजे, 11 बजे, यहाँ भी कितने घंटे मिले आपको, 6 घंटों में जब चाहो पढ़ो। लेकिन असर और मगरिब के दरमियान का वक्त जो है بڑا برکت والا ہے. حدیث پاک میں اس وقت میں ذکر کرنے کی بڑی فضیلت آئی ہے, اس وقت پڑھ لو تو بہت اچھا. اور یہ تینوں تسبیحات ایک جگہ بیٹھ کر بھی پڑھ سکتے ہیں اور چلتے پھرتے بھی پڑھ سکتے ہیں بہت طریقے سے. اور 40 درود چھپے ہوئے ہیں صلاۃ و سلام کے نام سے, آپ جانتے ہیں 24 گھنٹے میں ایک مرتبہ اس کو بھی پڑھنا ہے. اور دعا کی ایک کتاب ہے, اس کا نام ہے الحزب الاعظم, آپ نے دیکھی ہوگی مدرسے کی مسجد کے اندر جگہ جگہ لکھی ہوئی ہے کہ دنیا اور آخرت کی کوئی نعمت, کوئی بھلائی, کوئی خوبی, کوئی کمال ایسا نہیں کہ جس کے مانگنے کا طریقہ حضور صلی اللہ علیہ وسلم نے بتلایا نہ ہو, حضور کی دعاؤں میں سب ہے. ایسے دنیا اور آخرت کی کوئی مصیبت, کوئی تکلیف, کوئی برائی ایسی نہیں ہے جس سے پناہ مانگنے کا طریقہ حضور صلی اللہ علیہ وسلم نے بتلایا نہ ہو, حضور کی دعاؤں میں وہ بھی ہے. حضور صلی اللہ علیہ وسلم کی ان دونوں قسم کی دعاؤں کو ایک بہت بڑے محدث گزرے ہیں ملا علی قاری رحمۃ اللہ, انہوں نے ایک جگہ جمع کر دیا ان ساری دعاؤں کو اور اسی مجموعے کا نام رکھا کیا, الحزب الاعظم والورد الافخم نام ہے اس کا. میں کہیں اب وہ ذرا زخیم ہو گئی, آپ کہیں گے مطلب وہ ایک دن میں تو اس کو پڑھنا ہمارے لیے مشکل ہے, تو آپ کی سہولت کی اس کے پڑھنے میں بھی سہولت ہو اس کے لیے 7 حصے کر ڈالے کتنے, اور ہفتے کے 7 دنوں میں سے ہر دن کا نام لکھ دیا, پہلا حصہ پہلی منزل سے نیچر, تیسرا حصہ دوسری منزل اتوار, تیسرا حصہ تیسری منزل پیر, اس طرح جمعہ تک 7 دنوں میں اس کو بانٹ دیا تاکہ آپ آسانی سے پڑھ سکیں. اور یہ پہلا حصہ پہلی منزل سنیچر, اس کا مطلب یہ مت سمجھنا کہ نبی کریم صلی اللہ علیہ وسلم نے یہ دعائیں سنیچر کو مانگی تھی, حضور صلی اللہ علیہ وسلم نے سنیچر کو نہیں مانگی, وہ تو ہماری سہولت کے لیے ایسا بنا دیا گیا ہے. سمجھا کہ نہیں ہے, یہ اس کی ایک منزل آپ کو روزانہ پڑھنی ہے, کیا ایک منزل, اور سمجھ کر خالی ایسا الفاظ زبان سے بول دو ربنا آتنا ربنا آتنا ربنا آتنا کے اندر کیا ہے دھیان ہی نہیں, خالی زبان پر کیسٹ کی طرح چل رہا ہے نہیں, باقاعدہ دعا جیسا آدمی مانگتا ہے نہیں, مانگنے کے انداز میں, جیسا مانگنے کے انداز میں اس کو مانگے کہ نہیں, ترجمہ اس کا سمجھ کر, اگر کسی چیز کا ترجمہ سمجھ میں نہ آئے تو وہ ترجمے والی جو حزب العظم ہے اس میں دیکھ لے تاکہ وہ آسان ہو جائے, اور اس میں سے کچھ دعائیں یاد بھی کر لیں. دیکھو ہم لوگوں کو دعا کا طریقہ بھی معلوم ہے, حضور صلی اللہ علیہ وسلم نے تو ہم کو دعائیں سکھلائی, لیکن ہمارا معاملہ کیا ہے, جیسے بڑی راتیں آتی ہیں, شب برات ہے, رمضان کی راتیں ہیں, تو ہر آدمی معمولی آدمی بھی جو روزانہ اہتمام نہیں کرتا وہ بھی اس رات میں نہ دھو کر کے دھلے ہوئے کپڑے پہن کے جائے گا مسجد میں, کچھ کیا کرے گا, عبادت کرے گا اور دعا کے لیے ہاتھ بھی اٹھائے گا. آپ بھی ایسا ہی کرتے ہیں, لیکن جب دعا کے لیے ہاتھ اٹھائیں گے نا تو 2-4 منٹ دعا مانگنے کے بعد آگے سمجھ پڑتی نہیں ہے. آپ کے پاس دعا کا جتنا بھی ذخیرہ ہے بھنڈار وہ سب کیا ہو جاتا ہے 2-4 منٹ میں ختم ہو جاتا ہے. سمجھایا گیا کیوں, اس لیے کہ ہم نے دعائیں یاد کی نہیں, دعا کرنا سیکھا نہیں, اس میں سے بہت ساری دعائیں ہیں ان دعاؤں کو یاد کر, جامع دعائیں, جامع دعا اس دعا کو کہتے ہیں جس میں نبی کریم صلی اللہ علیہ وسلم نے دنیا اور آخرت دونوں کی نعمتوں کو مانگنے کا طریقہ بتایا ہو. یعنی اس دعا میں جو چیزیں مانگی گئی ہیں اس میں دنیا کی نعمتیں بھی ہیں اور آخرت کی بھی, جیسے قرآن کی دعا ہے ربنا آتنا فی الدنیا حسنۃ وفی الآخرۃ حسنۃ وقنا عذاب النار, ہے چھوٹی سی دعا لیکن جامع دعا ہے, اس میں سب آ گئے, کیا دنیا کی نعمتیں بھی آ گئی اور آخرت کی نعمتیں بھی آ گئی. ایسی بہت ساری دعائیں ہیں ذخیرۂ حدیث کے اندر اور اسی حزب العظم میں بھی آپ کو مل جائے گی. ہمارے کام کی جو ہیں وہ سب نوٹ کر لو, اس کو یاد کر لو. और उसको मांगने की आदत डालो, समझा कि नहीं। और उसके अलावा हर फर्ज नमाज के बाद आयतुल कुर्सी सुन्नत और नफलों से फारिग होकर 33 मरतबा सुभान अल्लाह, 33 मरतबा अल्हम्दुलिल्लाह और 34 मरतबा अल्लाह अकबर, ये तस्बीह खाती ही है, हर नमाज के बाद पढ़नी है। और सोते वक्त कुल 24 घंटे में 6 मरतबा सोने का जब इरादा करो, सोने के जो आदाब है, आदाब का मतलब क्या, किसी भी काम को अंजाम देने का जो तरीका हमको नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम ने बतलाया है, उसमें दो चीज़ें होती हैं, कुछ चीज़ें करने की होती हैं, कुछ चीज़ें पढ़ने की होती हैं। समझा नहीं, मतलब सोने के आदाब, सोने का क्या तरीका बताया भाई, आप जब सोए तो हदीस में आता है बावजू सोना चाहिए, अब वजू नहीं है तो वजू कर लो, जब ये करने की चीज़ है। समझा कि नहीं, अब बिस्तर पर जब पहुँचे तो ये तस्बीह फातिह पढ़ लो, ये पढ़ने की चीज़ है। उसके बाद जो है सूरह फातिहा, आयतुल कुर्सी, चारों कुल और सूरह बकरा का अव्वल आखिरी याद है तो वो भी, ये सब पढ़कर हथेली पर दम करके चेहरे पर, सर पर, आगे पीछे, पूरे बदन पर पैर पर, हुज़ूर सल्लल्लाहु अलैहि वसल्लम सोने से पहले ये भी करते थे, ये तीसरा काम किया। अब चौथा काम लेट गया, लेटने का भी जो तरीका बताया गया है क्या, दाई करवट पर दाएं नुकसान के नीचे दाया हाथ रख करके, और लेटने के बाद अब दुआ पढ़ लो, जो सोते वक्त की दुआ है, अल्लाहुम्मा बिस्मिका मुतवहिया, या उसके अलावा और रब्बी तेनी अदाबक यौम तबाअस इबादक, अल्लाहुम्मा सल्लमतु नफ्सी इलैक ववज्जहतु वजही इलैक वफव्वजतु अमरी इलैक, ये पूरी दुआ, कई दुआएं हैं, 3-4-5 और सब भी पढ़ सकते हैं, कोई एक दुआ भी पढ़ सकते हैं। ये दुआ पढ़ ली सो गए, आँख खुली तो फिर सुबह दुआ पढ़ने की, अल्हम्दुलिल्लाह अल्लज़ी अहयाना बादमा अमातना वइलैहि नुशूर, ला इलाहा इल्लल्लाह वहदहु ला शरीका लहु, वो कलिमात हदीस के अंदर आते हैं, वो भी पढ़ो। और फिर जब उठो इस्तिंजे के लिए जाओ, कमरे से बाहर निकलो तो पहले जूते पहनोगे तब, तो पहले कौन सा पहनो, दाया बाया, हर वक्त जब भी जूता पहनने का मौका है तो इसी तरह आदत डालो। अब बैतुल खला जाना है, बैतुल खला जाने से पहले बाहर क्या करनी है, दुआ मांगनी है, बिस्मिल्लाह, और फिर बैतुल खला में दाखिल होना है, उसका भी तरीका है कि पहले उल्टा पाँव फिर सीधा पाँव, फिर अंदर जाकर अपनी ज़रूरत जब पूरी कर चुके हैं तो फिर निकलने के लिए पहले सीधा पाँव फिर उल्टा पाँव फिर बाहर आकर दुआ, वो फला लगा अल्हम्दुलिल्लाह अल्लज़ी हदाना, मतलब ये अब वज़ू करने जाएंगे तो वज़ू में पहले क्या पढ़नी है, दुआ बिस्मिल्लाह पढ़नी है, समझा कि नहीं। और फिर उसके बाद हाथ, हाथ धोने का तरीका है, पहुँचों तक हाथ धोए, फिर कुल्ली करें, फिर नाक में पानी डालें, फिर चेहरा धोए, वह हर काम सुन्नत के मुताबिक, सोना, खाना, घर में से निकलना, घर में दाखिल होना, बैतुल खला में जाना, बैतुल खला से निकलना, मस्जिद में दाखिल होना, मस्जिद से निकलना, वुज़ू करना, नमाज पढ़ना, इसी तरह हर काम कैसा हो, सुन्नत के मुताबिक, इंशाल्लाह आपकी पूरी ज़िंदगी इबादत बन जाएगी। ये तो करने की चीज़ें हुई, बचने की चीज़ों में जैसा कि अभी आपने बैत में कहा था, कोई गुनाह नहीं करेंगे, हर गुनाह से अपने आप को बचाना है। अलबत्ता 4 गुनाह ऐसे हैं जो आजकल बहुत ज़्यादा होते हैं, उन गुनाहों से अगर आप अपने आप को बचाने का अहतमाम करेंगे तो इंशाअल्लाह दूसरे गुनाहों से बचना आपके लिए आसान हो जाएगा। एक तो है बदनिगाही, बदनिगाही का मतलब है आँख का गलत इस्तेमाल, नामहरम पराई औरतें या बेरिश अमरद लड़के, उनको देखना, शहवत के साथ लज्जत हासिल करना, या इन नामहरम औरतों की तस्वीरें देखना, अजनबी औरत की तस्वीर अखबार में, या इसी तरीके से ये साइन बोर्ड जो हैं एडवर्टाइज के उसके अंदर, या आजकल तो मोबाइल की मुसीबत आ गई, एक एक आदमी मोबाइल लेके बैठता है, घंटों यही देखता रहता है। आज ये गुनाह जिस कसरत से होता है बदनगाही का, शायद दुनिया में कोई और गुनाह इतना कसरत से ना होता हो। अच्छे अच्छे नेक दिलदार लोग भी इसमें बदमाश तो पड़े हुए हैं, लेकिन जिनको दुनिया नेक समझती है वो भी इसका शिकार है। ये बदनगाही बड़ा खतरनाक गुनाह है। हमारे बुजुर्गों ने लिखा है कि उसकी वजह से आदमी की ताक के अंदर से नूर निकल जाता है, उसकी ताक बेनूर हो जाती है। और ऐसे आदमी को अल्लाह ताला अपनी इबादत की लज्जत से महरूम कर देता है। देखो हम लोग नमाजें पढ़ते हैं, कुरान पढ़ते हैं, तस्बीह पढ़ते हैं, लेकिन उसमें जो मजा और लुत्फ आना चाहिए वो आता नहीं। उसकी एक वजह ये बदनिगाही है। हम बदनिगाही में शिकार, तो बदनिगाही से अपने आप को बचाओ। दूसरा है बदज़बानी, ज़बान का गलत इस्तेमाल, लड़ाई झगड़ा, गाली गलौज, गीबत, तोहमत, झूठ, चुगली, बेकार गपशप। या बैठ करके जो मजलिसबाजी होती है ना, उसमें क्या होता है? उसमें कोई नेकी की बातें करते हैं नहीं, रिबतें करते हैं, ठट्ठा उड़ाते हैं, मजाक करते हैं, गुनाह ही गुनाह होते हैं। इसलिए इससे अपने आप को बचाओ, इससे भी कलब में बड़ी जुल्मत आ जाती है। और तीसरा बदगुमानी और ऐब जोई। हमारा नफ्स जो है बड़ा बदमाश और चालाक है, वो हमको दूसरों में लगा देता है। हम दूसरों को देखते हैं और वो क्यों ये है, इसमें ये ऐब है, इसमें ये ऐब है, जिसको भी हम देखते हैं उसमें हमको क्या नज़र आते हैं? दूसरों के ऐब हमको नज़र आते हैं, और अपने ऐब जो हमारी निगाहों के समझाए रहे, हमारे ऐब से हमसे ज़्यादा कौन वाकिफ होगा? दूसरे को हमारे ऐब इतने मालूम नहीं जितने हमें मालूम है, लेकिन उसके बावजूद कभी हमारा अपने इन ऐब की तरफ ध्यान ही नहीं जाता, दूसरों के ऐब देखते रहते। क्या हुआ? हमारे नफ्स ने हमको ऐसा धोखा दिया कि हम दूसरों के ऐबों को देखने में ऐसे पड़े कि अपने ऐबों को भूल गए। भाई कल को क़यामत में अल्लाह ताला लोगों के ऐबों के मुतालिक नहीं पूछेंगे कि ये क्या करता था, ये क्या करता है, तुमसे पूछेंगे आप क्या करते, अपना हिसाब दो। और हराम नकमा, हराम तरीके से कमाई हुई जो गिज़ा होती है, वो जब आदमी के पेट में जाती है तो अल्लाह की नाफरमानी पर डालती है। इससे भी अपने आप को बचाने का एहतमाम करो। बहरहाल कोशिश यही होनी चाहिए कि ये चार क्या कोई भी गुनाह हमसे सादिक न हो। उसके बावजूद खुदा ना खास्ता, खुदा ना खास्ता, अल्लाह ना करे कोई गुनाह हो गया, तो फिर गुनाह होते ही तौबा करो, देर मत लगाओ। जितना जल्दी तौबा करोगे उतना फायदे में रहोगे। शैतान जो है ना बड़ा चालाक दुश्मन है, एक तो हमसे गुनाह भी करवाता है और फिर गुनाह हो चुकने के बाद उससे तौबा करने देता नहीं। हालांकि तौबा बहुत आसान है, एक सेकंड का काम है। तौबा में क्या है भाई? आदमी जो काम हो गया उस पर नदामत, पछतावे और अल्लाह से याद कर आइंदा ऐसा नहीं करूँगा, उस काम को छोड़ दे, गुनाह को हो गई तो एक सेकंड में कर। लेकिन शैतान करने देता नहीं, इसलिए इसका एहतमाम हो, तौबा की आदत डालो। ये बहुत अजीब व गरीब नुस्खा है जो अल्लाह ताला ने नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने हमको अता फरमाया है कि भाई गुनाह तो हो जाते हैं तो आप तौबा का तो एहतमाम करो, गुनाह भी करते हैं और तौबा भी नहीं करते हैं तो मुझे क्या बात है? तो ऐसा हुआ जैसे एक आदमी मैल कपड़े मैले होते हैं धोता भी नहीं तो क्या होगा भाई? वो कपड़े बिल्कुल काले हो जाएंगे और पता नहीं बदबू आएगी। ऐसा हमारा है बहरहाल। वैसे अपने आप को बचाना है, लेकिन उसके बावजूद खुदा ना करे गुनाह हो जाए तो फौरन तौबा करो। बस ये करने बचने की चीज़ें बचलाई। इस पर अमल का आसान तरीका ये है, अपना माहौल, अपनी दोस्ती, अपना उठना बैठना नेक लोगों के साथ। हमारे बुजुर्गों ने कहा है कि हर नेकी की जड़ नेक सोहबत और हर बुराई की जड़ बुरी सोहबत। कोई आदमी कितना ही नेक हो अगर बुरे लोगों के साथ बैठेगा तो थोड़ी देरों के बाद क्या बन जाएगा? वो भी बुरा बन जाएगा। कोई कितना ही बुरा हो अगर नेक लोगों के साथ बैठना शुरू करेगा तो थोड़े दिनों के बाद वो भी क्या बन जाएगा, नेक बन जाएगा। इसलिए हमारा अपना माहौल नेकी का होना चाहिए, बुराई के माहौल से अपने आप को दूर रखो। बस ये हमारा सिलसिला है, चिश्तियाँ सिलसिला है, हजरत ख्वाजा मोइनुद्दीन चिश्तिया मीरी रहमतुल्लाह अलैह वाला। वैसे बैत तो चारों सिलसिलों में किया जाता है, अल्लाह ताला आपका ये बैत होना कबूल फरमावे, सिलसिले की बरकतों से मालामाल फरमावे, अल्लाह अपनी मर्जियात पर चलाए, नामर्जियात से बचाए, नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम की सुन्नतों की मुकम्मल पैरवी नसीब फरमावे, और सिलसिले के तमाम बुजुर्गों के साथ हकीकी नस्बत और ताल्लुक अता फरमावे, दुनिया में अल्लाह उनके नक्शे कदम पर चलाए, और आखिरत में अल्लाह ताला हमें उनके साथ हश्र फरमाए, और हम हर एक को अपने अपने वक्त पर अल्लाह ताला ईमान के साथ उठावे। अब ये सारी चीज़ें लिखी हुई भी हैं और वो आपको देंगे, और वो 40 दुरूद भी देंगे, इज़्ज़ुल आज़म आप अपने तौर पर हासिल कर लें। बस इसका अहतमाम करें, और रोज़ाना सोने से पहले 2-4 मिनट सोच लें कि भाई देखो यही वो बिस्तर है, आज सुबह उठ के गया था, अब आप रात को आया हूँ सोने के लिए, इस दरमियान 5 नमाजों का वक्त आया, क्या आज मैंने 5 नमाजें पढ़ी या नहीं पढ़ी, कुरान की तिलावत की या नहीं की, सुबह शाम की तस्बीहात पढ़ी कि नहीं पढ़ी, 40 दुरूद पढ़े कि नहीं, हिज़्बुल आज़म पढ़ी या नहीं, अपनी आँखों की हिफाजत की या नहीं, ज़बान की हिफाजत की या नहीं, सोचो। अल्लाह ने अगर नेकी की तौफीक दी है इसका शुक्र अदा करो, और अगर गुनाह हो गया है तो तौबा करो, और तौबा किए बगैर मत सो, अगर इसकी आदत डालोगे तो इंशाल्लाह जो है ज़िंदगी में बदलाव और तब्दीली आएगी। अल्लाह ताला हम सबको तौफीक दे।